बुलबुल एउटा ईरानी चरा उज्यालो 90 नेटवर्क को रात्रि प्रस्तुति बुलबुल
दिनानुदिन खोसिन्छ लुट्दिन्छ खुशी लाहुरले दिनानुदिन खोसिन्छ लुट्दिन्छ खुशी लाहुरले हाम्रो माया नछुटोस् है बाध्यता र मजबुरले फक्रिएको जवानीमा आँखाहरू घुरिरहन्छन् फक्रिएको जवानीमा आँखाहरू घुरिरहन्छन् कसो गरी जोगाउनुहुन्छ मलाई हजुरले हाम्रो माया नछुटोस् है बाध्यता र मजबुरले बचाउनु हाम्रो प्रीत ईर्ष्यालु ती नजरबाट बचाउनु हाम्रो प्रीत ईर्ष्यालु ती नजरबाट नत्र बदनाम गर्छन् प्रिय थाहा पाए शत्रुले हाम्रो माया नछुटोस् है बाध्यता र मजबुरले उठाउन सक्छन् बोली सवाल हाम्रो सम्बन्धको उठाउन सक्छन् बोली सवाल हाम्रो सम्बन्धको भरिदेऊ सिउँदो बरु एकै चिम्टी सिन्दुरले दिनानुदिन खोसिन्छ लुट्दिन्छ खुसी लाहुरले हाम्रो माया नछुटोस् है बाध्यता र मजबुरले पश्चिम चितौली चितौन मेघौली स्थायी निवास भई हाल काठमाडौँको बागबजार रहँदै आउनुभएकी फुच्ची जमुनाको यसै गजल सँगसँगै उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति बुलबुल लिएर आज पनि उत्पादन सहयोगी मनोज विष्ट र म प्रस्तोता अच्युत घिमिरे बुलबुल उपस्थित भएका छौं। शुभ सन्ध्या शुभ समय शुभ पल शुभ क्षण शुभ रात्रि उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति बुलबुल अन्तर्गत आज शनिबारको बुलबुलमा म जसको गजलबाट मैले कार्यक्रम शुरूआत गरेँ उहाँ नै फुच्ची जमुना उहाँको साहित्यिक नाम नै यही छ र म यही नामले उहाँलाई केही समयदेखि चिन्छु सामाजिक सञ्जालबाट मात्र चिन्छु र उहाँका गजलहरूबाट मात्र चिन्छु। प्रत्यक्ष रूपमा आज निरञ्जन सिंहखडा माध्यम बन्नुभएको छ उहाँलाई स्टुडियोसम्म ल्याइदिनको लागि र हाम्रो कार्यक्रम सञ्चालन भइरहँदा उहाँ पनि मनोज विष्टसँगै बसेर हामी दुईको संवाद सुन्न कुरेर बस्नुभएको छ र फुच्ची जमुनासँगको आजको बुलबुल शनिबारको अन्तिम बुलबुल रहनेछ। उज्यालो 90 नेटवर्कमा 2066 सालदेखि सञ्चालन हुँदै आएको बुलबुल तपाईँले प्रत्येक साता बुधबार मात्रै सुन्दै आउनुभएको थियो र विगत डेढ वर्ष यता हामीले बुधबार र शनिबार सञ्चालन गर्दै आएका थियौं। यो कार्यक्रम पूर्व उद्घोष गरे अनुसार शनिबारको अन्तिम बुलबुल हो। यसको ठाउँमा के आउँछ त तपाईँलाई चासो लाग्ला। हामी आउँदो शनिबारदेखि एकल कविता वाचन यसै समयमा सुरु गर्दैछौ र सो कार्यक्रम सञ्चालन गर्नका लागि म आफै कार्यक्रम प्रस्तोताको रूपमा आउनेछु। प्रत्येक साता हामी एक कविका कविताहरू सुन्नेछौ। उज्यालो 90 नेटवर्कमा यो कार्यक्रम 3 महिना अगाडिदेखि सञ्चालन भइरहेको छ र धेरै साहित्यिक श्रोताहरूले यो समयलाई रोज्नु भएको हुनाले हामीले शनिबार राति 9:15 समयमा एकल कविता वाचन प्रस्तुत गर्दैछौ। आउँदो सातादेखि शनिबार राति 9:15 बजेदेखि 10 बजेसम्म उज्यालो 90 नेटवर्क मार्फत काठमाडौँ उपत्यका र आसपासका क्षेत्र र विभिन्न स्थानीय एफएमहरूबाट देशैभरि तपाईँले सुन्न सक्नुहुन्छ एकल कविता वाचन। आज एकल कविता वाचनको पूर्व उद्घोष गर्दै यो कार्यक्रममा फुच्ची जमुना कवयित्री पनि हुनुहुन्छ र गजलकार पनि हुनुहुन्छ, उहाँका गजल र कविता सुन्छौँ हामी। जमुनाजी तपाईँलाई स्वागत छ हाम्रो कार्यक्रममा।
हजुर धन्यवाद।
तपाईँ फुच्ची भएर फुच्ची जमुना भन्नुभएको कि यो नाम राम्रो लागेर हो?
मान्छे पनि फुच्ची, नाम पनि राम्रो।
मान्छे फुच्ची हुनुहुन्छ,
ठिकै छु।
अनि गजल कविता कहिलेदेखि लेख्नुहुन्छ?
पछिल्लो समयमा खासै धेरै त भएको छैन मैले लेखेको, जस्तो पछिल्लो समयमा चाहिँ अलि द्रुत गतिमा नै गइरहेको छ, तर लेख्न लागेको चाहिँ कलेज लेभलबाट नै लेख्न थालेको।
अहिलेसम्म तपाईँले गजल कविताहरू आफ्नो 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 कहाँ कहाँ सुनाउनु भयो, कुन कुन ठाउँमा?
अहिलेसम्म त म चितवनमै थिएँ, चितवनका लगभग रेडियो स्टेसनहरूमा मैले धेरैमा सुनाइसकेको छु, काठमाडौँको रेडियो नेपालमा पनि सुनाएँ, त्यसको अलावा पत्र पत्रिकाहरूमा पनि प्रकाशित चाहिँ छ।
आज उज्यालोमा सुनाउँदै हुनुहुन्छ?
आज उज्यालोमा पनि।
एउटा सुनाउनुहोस् त सबभन्दा पहिला उज्यालोमा पहिलो कुन पढेर सुनाउनु खोज्दै हुनुहुन्छ तपाईँ?
सुरुमा म कविताबाट नै सुरु गर्छु। कविताको शीर्षक छ अस्तित्वको खोजी। हामी आफै ठगिएका होइनौ, ठग भनिनेहरूले ठगेका हुन् हामीलाई, म ती ठगहरूलाई कटखरामा उभ्याउन चाहन्छु र दिलाउन चाहन्छु कडा भन्दा कडा सजाय पनि। सबै जमानाका कुरा गर्छन् यहाँ, आधुनिक जमानाले दिएको सहजताको कुरा गर्छन्, तर मलाई यो जमाना फिटिक्कै मन परिरहेको छैन। श्रीमान, जमाना आधुनिक आयो त खै के दियो हामीलाई? न न्याय दियो, न अधिकार दियो, न दियो सुरक्षा कतै। झन झन त्रास थपिरहेछ। बरु बाबुद्वारा छोरी डराउनु पर्ने, दाजुद्वारा बहिनी जोगिनु पर्ने, अनि सचेत रहनुपर्ने सधैँ ससुराद्वारा बुहारी पनि। श्रीमान, ती ठग भनिनेहरूले आधुनिकताको फाइदा उठाइरहेछन् र नामेट पार्न खोजिरहेछन् हाम्रो अस्तित्व। यदि होइन भने धरतीमा पाइला टेक्नु अगावै किन मिल्काइदिन्छन् हामीलाई? म अचम्म परिरहेछु र चुपचाप हेरिरहेछु यी ठगहरूको नौटङ्की, अनि मनै सोचिरहेछु हेरौँला म पनि हामी नभई कसरी चल्दो रहेछ यो सृष्टि। श्रीमान, ध्यानपुको अस्ती बस्तीहरूमा जहाँ आधुनिकताको पहुँच छैन हो त्यही जन्मिन्छौँ हामी। यदि पहुँच हुँदो हो त पक्का पनि मिल्काइदिने थिए आमाको गर्भबाटै। त्यसपछि न टेक्न पाउने थियौँ हामीले यो धरती, न देख्न पाउने थियौँ यो रमिता पनि। विडम्बना, त्यहाँ पनि पुग्छन् ती ठगहरू र कागती निचोरे चाहिँ निचोड्छन् हामीलाई। पुरुषवादी समाजको झोली भिराएर आफ्ना पैताला मुनि दबाउँछन् हामीलाई, अनि बनाइ छाड्छन् हामीलाई वंश चलाउने मेसिन पनि। हामीले चुपचाप चुपचाप बिना प्रतिकार भने जसै गरिरहनुपर्छ। जसले हाम्रै जन्म स्वीकार गर्दैन त्यही आधुनिकता किन चाहियो हामीलाई? आधुनिक प्रविधि र जमानालाई निहु बनाएर हाम्रै अस्तित्वमाथि धावा बोल्ने अपराधीहरू ठग हुन्। हो श्रीमान, कि त ती ठगहरूलाई कारवाही गरियोस्, होइन भने लिङ्ग पहिचान गर्ने प्रविधिको खारेज गरियोस्। यदि दुवै कार्यमा पाइला चालिँदैन भने हामी आफै गर्छौँ जे गर्नुपर्छ। तर बिन्ती श्रीमान, कानुनको आँखामा पट्टी बाँधियोस् र केही नदेखेको नाटक गरियोस्। हो श्रीमान, हामी आफै गर्छौँ जे गर्नुपर्छ।
कति राम्रो कविता! के थियो रे शीर्षक यसको?
अस्तित्वको खोजी।
अस्तित्वको खोजी, यो चाहिँ अनि कटघरामा उभिएर न्यायाधीशलाई भने जसरी भन्नुभएको।
हजुर,
कहिले लेख्नुभएको कविता यो?
यो धेरै भएको छैन, त्यही एक हप्ता जति भयो।
फुच्ची जमिनाको कविता सुन्यौँ हामीले आजको बुलबुलमा। फुच्ची जमिनाको कविता र गजल सँगसँगै हामीले वाचन गर्दैछौँ। अर्को साताको शनिबारदेखि एकल कविता वाचन यो समयमा सञ्चालन हुने भएको हुनाले आजको बुलबुललाई हामीले अलिकति तन्काएका छौँ, गजल र कविता दुइटैमा अटाउने गरी। फुच्ची जमिनाको वास्तविक नाम पनि सोध्न मन लाग्यो मलाई, त्यति मात्रै भनेर पठायो भने त सुन्नु हुने बुलबुल यसलाई फेरि के नाम होला, फुच्ची जमिना नाम हुन्छ जस्तो लाग्ला। वास्तविक नाम के हो तपाईँको?
चिन्नेहरूले चाहिँ धेरै जसो फुच्ची जमुना नै भन्नुहुन्छ। मैले जमुनाको पछाडि थर जोडेँ भने पनि उहाँहरू आफै जोड्नुहुन्छ फुच्ची जमुना भनेर। खासमा चाहिँ मेरो थर चाहिँ पछाडि झुन्डिएको चाहिँ नेउपानी।
ए, जमुना नेउपानी भन्यो भने पनि फुच्ची जमुना भनेर सोध्नुहुन्छ, भनेपछि फुच्ची त्यति स्थापित भइसक्यो
एकदम।
भनेपछि सानै बेलादेखि लेख्नुहुन्थ्यो होला र फुच्ची भन्न थाल्नुभयो होला?
होइन होइन, सानै बेलादेखि भन्दामा पनि जब म साहित्य क्षेत्रमा प्रवेश गरेँ त्यहाँ देख्नुबाट नै धेरैजनाले फुच्ची फुच्ची भन्नुभयो।
प्रवेश
मान्छे पनि फुच्ची अनि नाम पनि फुच्ची, दुवैले मेल खायो र छिटो अगाडि बढ्यो।
प्रवेश चाहिँ कहिलेदेखि गर्नुभयो?
प्लस टू लेभलबाट।
कहाँ पढ्नुभएको तपाईँले चितवन?
मैले उही चितवन श्री जानकी उच्च माध्यमिक विद्यालय मेगौली नै।
अहिले पढाइ कहाँसम्म सक्नुभयो?
अहिले भर्खर ब्याचलर सकेर विश्राममै छु।
ए, ब्याचलर सक्नुभयो, अब मास्टरको लागि कुरिरहनु भएको छ। जो कोहीले दिएको उपहार स्वीकार गरेको मन पर्दैन, जो कोहीले दिएको उपहार स्वीकार गरेको मन पर्दैन, र मेरो हजुरलाई प्रेमको व्यापार गरेको मन पर्दैन। रावणले हरेकै कारण रामले सीता त्याग गरिदिए, रावणले हरेकै कारण रामले सीता त्याग गरिदिए, उसै झैँ चोखो प्यारमा शङ्का र विचार गरेको मन पर्दैन, र मेरो हजुरलाई प्रेमको व्यापार गरेको मन पर्दैन। मेरो चञ्चले बानीदेखि आजित परेसी उहाँ भन्नुहुन्छ, मेरो चञ्चले बानीदेखि आजित परेसी उहाँ भन्नुहुन्छ, प्रिया मलाई एउटै गल्ती बारम्बार गरेको मन पर्दैन, र मेरो हजुरलाई प्रेमको व्यापार गरेको मन पर्दैन। घुर्क्याउँछु धम्क्याउँछु र नसकेपछि रिसाउँछु म आफै। त्यस्तो गर्नुहुन्छ
कहिले काहीँ?
घुर्क्याउँछु धम्क्याउँछु र नसकेपछि रिसाउँछु म आफै, तब भन्नुहुन्छ यो ठुस्किने व्यवहार गरेको मन पर्दैन, र मेरो हजुरलाई प्रेमको व्यापार गरेको मन पर्दैन। आफूलाई भने सोख छ मनमा कसरी राम्रो बनू भन्ने, आफूलाई भने सोख छ मनमा कसरी राम्री बनू भन्ने। उफ, मेरो यारलाई फेरि मैले श्रृङ्गार गरेको मन पर्दैन, जो कोहीले दिएको उपहार स्वीकार गरेको मन पर्दैन, र मेरो हजुरलाई प्रेमको व्यापार गरेको मन पर्दैन। फुच्ची जमुनाको गजल थियो यो। आज उहाँको गजल र कविताहरू हामी सुनिरहेका छौँ। निकै राम्रा गजल पनि लेख्नुहुन्छ र कविता पनि लेख्नुहुन्छ। कति पुगे तपाईँका गजलहरू, कति पुगे कविता, कति पुगे जमुनाजी?
कविताहरू त खासै धेरै भएको छैन, लटर पटर लेख्छु। राम्रो लेख्न त जान्दिनँ, सिक्दै नै छु। गजल चाहिँ एउटा सवाल जवाफ गजल सङ्ग्रह प्रकाशित भइसकेको छ मेरो चाहिँ।
के हो नाम तपाईँ लिएर आउनु भएनछ त हामीलाई त लुकाउनु भयो
त्यो किताब चाहिँ मसँग पनि थिएन र मैले अहिले चाहिँ ल्याइनँ त्यो चाहिँ एकदम छिटो नै सक्यो भन्नुपर्छ बजारमा सवाल जवाब भएको भएर पनि अलिकति नयाँ भयो तसर्थ बाहिर पनि गयो र छिट्टै नै सक्यो किताब चाहिँ
सवाल जवाबको टुक्रा गाउनु पनि हुन्थ्यो आफैले
मिलिएका डोबहरू थियो त्यसको नाम चाहिँ गाउन भन्दा पनि हामी वाचन गर्थ्यौँ रामकृष्ण पौडेल अन्यास हुनुहुन्छ उहीँ चिताउनकै उहाँले र मैले चाहिँ संयुक्त रूपमा
त्यो दुइटैको मतलब चाहिँ तपाईँले सवालको पनि जवाबको पनि सुनाइदिनुहोस् न त अहिले एउटा कुनै सम्झना आउँछ किताबमा चाहिँ कतिवटा सङ्ग्रहित थियो त सवाल जवाफ
46
चितवनमा सवाल जवाफ त धेरै चल्यो लगभग चितवनले नै स्थापित गरायो
विनोद नन्दन र शीतल कादम्बिनीबाट सुरुवात भएको सवाल जवाफ उची जमुना रामकृष्ण पौडेलसम्म पुगिसक्यो
त्योभन्दा पछिल्लो पुस्ताले लिएको छैन
त्योभन्दा पछिल्लो पुस्ताले राम्रोसँग आएको छैन
अगाडि रूपमा चाहिँ कति आयो चितवनमा त्यसरी
चितवनको चाहिँ धमिलिएका डोबहरू नै पहिलो हो र समग्र नेपालको साहित्य जगतलाई हेर्ने हो भने चाहिँ पाँचौँ चाहिँ धमिलिएका डोबहरूमा गनिन्छ
हामीले बुलबुलबाट पनि बजायौँ अजिता अधिकारी र गोपी दवाडीको सवाल जवाफ यो दसैँमा आउनु र आउन पाउँदिन भन्ने बोलको थियो निकै मिठो थियो त्यसपछि चितवनको सवाल जवाफमा म आफूलाई पनि रस बसेको छ र कतिपय बुलबुलेनले पनि रस बसेको कुरा बताउनु भएको छ तपाईँहरूले यसलाई जीवन्त राख्नुहोला भन्ने कुरो म तपाईँ लगायत समस्त अहिले बुलबुल सुन्ने चितवनवासीलाई पनि यो सँगसँगै आग्रह गर्छु अब एउटा तपाईँले गजल सुनाउनुहुन्छ हामीलाई वाचन गरेर कविता त सुन्यौँ
एकदम एकदम म गजल वाचन गर्छु घाम अस्ताए झैँ गरी जुन उदाउनु अघि घाम अस्ताए झैँ गरी जुन उदाउनु अघि तिमी रिसाउनु पर्छ मैले फकाउनु अघि आफ्नै नियम छ मेरो प्रेम गर्नु पूर्व केही उसो त प्रेममा नियम हुँदैन पनि भन्छन् आफ्नै नियम छ मेरो प्रेम गर्नु पूर्व केही आँखा जुदाउनु पर्छ माया लगाउनु अघि तिमी रिसाउनु पर्छ मैले फकाउनु अघि चिन्न सक्नुपर्छ हेर चोखो प्यार कहाँ हुन्छ चिन्न सक्नुपर्छ हेर चोखो प्यार कहाँ हुन्छ यता पीडा हुनुपर्छ उता दुखाउनु अघि तिमी रिसाउनु पर्छ मैले फकाउनु अघि कोही लडाउँछन् यहाँ कोही उठाए झैँ गर्छन् कोही लडाउँछन् यहाँ कोही उठाए झैँ गर्छन् कोही धागो काटिदिन्छन् चङ्गा उडाउनु अघि तिमी रिसाउनु पर्छ मैले फकाउनु अघि देखोस् यो दुनियाँले प्रेम कसरी गरिन्छ अन्तिम शेर छ यो देखोस् यो दुनियाँले प्रेम कसरी गरिन्छ हो प्रिय आऊ देखाइदेऊ आफ्नी बनाउनु अघि तिमी रिसाउनु पर्छ मैले फकाउनु अघि घाम अस्ताए झैँ गरी जुन उदाउनु अघि तिमी रिसाउनु पर्छ मैले फकाउनु अघि
फुच्ची जमुनाको गजल सुन्यौँ हामीले आज शनिबारको अन्तिम श्रृङ्खला बुलबुल फुच्ची जमुनाको गजल हामी सुनिरहेका छौँ बुधबारको बुलबुल भने निरन्तर नै रहनेछ तपाईँले बुलबुलकै अन्त्य नमान्नुहोला आजको कार्यक्रममा हामी उहाँका गजल र कविताहरू सुन्दैछौँ जमुनाजी तपाईँको गजल र कवितामा दुईवटा धार पाएँ मैले एउटा नारीवादी एउटा प्रेमवादी त्योभन्दा अरू बात कहाँ लेख्नुहुन्छ कि मैले थाहा नपाएको अहिले मोटामोटी डायरी पल्टाउँदा
म देशभक्ति पनि लेख्छु म देशलाई माया पनि गर्छु
गर्नुहुन्छ
एकदम
अरूहरूले चाहिँ माया गरे जस्तो लाग्छ कि लाग्दैन साहित्यकारले मात्रै माया गर्छन् है धेरै
होइन होइन सबैले गर्छन् अब गर्न त सबैले गर्छन् नै उसो त नेताहरूले अलिक बढी गाली गर्ने भएर माया नगरे जस्तो लाग्छ हो
ती नेताले पनि माया त गर्दा
माया त गर्छन् नि किन गर्दैन आफ्नो माटोलाई माया कसले राख्दैन सबैले लाग्छ माया भने
तपाईँको घरमा को को हुनुहुन्छ सोध्न मन लाग्यो मलाई
घरमा चाहिँ बुवा हुनुहुन्छ आमा हुनुहुन्छ दाई र भाउजू हुनुहुन्छ मभन्दा माथि दुईजना दिदीहरू पनि हुनुहुन्छ तर उहाँ चाहिँ आफ्नै घर घरमा हुनुहुन्छ
अरू कोही पनि लेख्नुहुन्थ्यो घरमा
खासमा चाहिँ मैले लेख्न सिकेको चाहिँ मेरो दिदीबाट म सानै छँदाखेरि स्कुलमा चाहिँ कविता प्रतियोगिताहरू त्यस्तै त्यस्तै हुन्थ्यो म त लेख्दिनँ थिएँ दिदीको चोरेर म लगेर सुनाउँथेँ म फर्स्ट पनि हुन्थेँ पुरस्कार पनि लिएर आउँथेँ
अनि
सधैँ दिदीको लगेर त कहाँ साध्य भयो थाहा भइहाल्छ नि एक कान दुई कान मैदान भइहाल्छ
ठुलो हुँदै आएछु पक्रिँदै आइयो
अनि होइन म आफै लेख्नु पऱ्यो भनेर धसिएको लेख्न चाहिँ जाने
पहिलो दिन के लेख्नु भएको थियो याद छ
चोर्न छोडेर मैले चाहिँ स्कुलको गीत प्रतियोगितामा भाग लिएको थिएँ म स्वर त छँदै छैन म छ भन्दै भन्दिनँ कसैले तेरो स्वर छ भने पनि म एकदम प्रतिकार गर्ने मान्छे तर मैले त्यो दिन गीत गाएँ लेखेर
चिसौघारीमा
टिनाले छाएको हाम्रो स्कुलमा भन्ने त्यो त्यति
स्वरमै
गाएँ त्यो अहिले चाहिँ मलाई आउँदैन त्यसरी गाउन तर म फर्स्ट भएँ त्यो दिन गीत गाएर
गाएरै
फर्स्ट भएँ
त्यसपछि जोस आयो
त्यसपछि म त जस्तैले पनि फर्स्ट हुँदो रहेछ भन्ने मनमा चाहिँ भान
पऱ्यो पहिलो तपाईँको त्यो थियो सिर्जना
पहिलो चाहिँ त्यो थियो म आफैले लेखेको
गला र कला एकैचोटि फुटेर आयो
एकैचोटि आयो
तपाईँको एउटा निकै राम्रो लागेको कविता मैले समातेको छु अहिले यो वाचन गर्ने अनुमति चाहे सक्सेस भने गर मलाई बलात्कार शीर्षकको कविता यस्तो छ
यो कविता चाहिँ चितवनका एलबी छेत्री जो गुरु हुनुहुन्छ मलाई एकदम सिकाउनुहुन्छ मलाई मात्रै होइन चितवनमा ताते ताते गर्दै गरेका सम्पूर्ण साथीहरूलाई सिकाउने गुरु मान्छु म उहाँ चाहिँ एलबी छेत्री उहाँले पनि एउटा यस्तै यस्तै खालको कविता वाचन गर्नुभएको थियो उहाँको कविताबाट प्रभावित भएर लेखिया कविता यो चाहिँ
प्रभावित हुनुभएको केही कुराहरू आउँछन् त्यसरी त्यो कविताभित्रका
केही केही चाहिँ आउन सक्छ
त्यो साँझ हल्ली खल्ली खुब मचियो त्यही हल्ला छिरेको रहेछ सदरमुकामदेखि देवीथानको साँगुरो गल्ली हुँदै राप्ती छेउछाउको सुकुम्बासी बस्तीतिर जहाँ बस्थे दिनभरि नङ्ग्रा खियाएर भरि बेलुकी पेट भर्ने गरिबहरू जहाँ बस्थे राजनीतिको र नबुझेका अबुझ सोझाहरू अनि त्यहीँ बस्थे माओवादी भनेका को हुन् कस्ता हुन्छन् उनीहरू भनेर सोध्ने अन्जान मनुवाहरू दिनभरि मेला गरेर थाकेका जवान युवतीहरू चिच्याउँदै थिए झन्झन चर्को आवाजसित लाग्थ्यो त्यो आवाज होइन चित्कार हो र त्यही चित्कारले बचाऊ बचाऊ भनिरहेछ तर थाहा छैन त्यो चित्कारले अस्तित्व बजाऊ खोजिरहेछ या जवानी भर्खरै पड्किएको बमको कालो धुवा जस्तै गरी माओ चेतुङका सिद्धान्तलाई माथि आकाशतिर उडाएर कम्युनिष्ट धारले भरिदिनुपर्ने भरिनुपर्ने दिमागमा हिंसा र अत्याचारका कुविचार थुपारेर काँधमा भिरिएको बन्दुक कन्दा पछाडि ल्याङल्याङ ल्याङल्याङ हल्लिए झैँ आफ्नो परिचयलाई पेन्डुलम बनाएर हिँडेका महान योद्धाहरू पशुभन्दा तुच्छ देखिए त्यो साँझ जासुसीको मिथ्या आरोप थुपारेर आफ्नै आमाबाबुको नाङ्गा आँखा अगाडि जवान छोरीलाई नङ्ग्याए ती महान योद्धाहरूले र लुटाइदिए बचाइराखेको इज्जतको भकारी जोगाइराखेको अस्मिताको असर्फी अनि सँगालेर राखेको जवानीको रस सबै सबै परिवर्तनको नारा घन्काउँदै हिँड्ने शिष्यहरू तिनै त्यस्तै त्यसरी नै लुटिएका र लुटाइएका भरिला युवतीहरूको आँसुको आशीर्वादले हुनुपर्छ आखिरीमा लागे किनारा र गए बगरै बगरको बाटो आफ्नै देशको माटोलाई साक्षी राखेर रा भन्ने हो भने यो देशमा सपूत जन्मिएकै छैन जब जन्मिनेछन् सपूतहरू तब हुनेछ हाम्रो देश शान्ति र समृद्धिको देश एउटा परिवर्तनको युग थालनी गर्नु छ अब हो आफैले थालनी गर्नु छ जसको लागि मलाई लोग्ने होइन तीन थोपा वीर्य चाहिएको छ त्यही वीर्यको सहायताले एउटा सन्तान जन्माउनु छ र राख्नु छ त्यसको नाम सुन्दर नेपाल भनेर प्रियतम ऊ प्रियतम आ सक्सेस भने गर मलाई बलात्कार कोची जमुनाको यो कविता मैले वाचन गरेर सुनाएँ यसको शीर्षक थियो सक्सेस भने गर मलाई बलात्कार उहाँले गजल र कविता दुवै लेख्नुहुन्छ र आजको शनिबारको अन्तिम श्रृङ्खला बुलबुलमा हामी उहाँका गजल र कविता वाचन गर्दै आएका छौँ र अर्को शनिबारदेखि यो श्रृङ्खला जोडिन्छ कवितासँग मात्रै एकल कविता वाचन उज्यालोमा प्रलास सिन्धुलिया त्यसै गरी नीलम कार्की निहारिका गोवर्धन पूजा लगायत डाक्टर निरज भट्टराई लगायत थुप्रै कविहरूले कविता सुनाएर गइसक्नु भएको छ र ती क्रमहरू क्रमशः अब शनिबार राति सवा नौको समयमा पनि तपाईँले एकल कविता वाचन सुन्न सक्नुहुन्छ अर्को सातादेखि प्रतीक्षा गर्नुहोला फेरि जमुना हामीलाई केही सुनाउनको लागि तयार बस्नुभयो जस्तो लाग्छ मलाई अब जमुनाको आवाजमा गजल सुन्छौँ कि कविता हामी जमुनाजी
म यतिखेर चाहिँ गजल नै वाचन गर्छु
सुनाउनुहोस्
अलिकति व्यङ्ग्य हाने जस्तो लाग्यो मलाई प्रेम र नारीवादी मात्रै भेटेँ मैले भनेर
अघिदेखि चोटले बसिरहनु भएको थियो मुरमुरिएर अब प्रकट गर्नुहोस् न त ल अर्को कुन भाव कुन भावमा आउँदैछ
म अब एकदम देशलाई माया गर्ने मान्छे होइन म देशको बारेमा केही बोल्छु माग्न त सबैसँग मागेँ मैले मेरो देशको इज्जत माग्न त सबैसँग मागेँ मैले मेरो देशको इज्जत तर शहीदबाट थामे मैले मेरो देशको इज्जत नग्न शरीर लिएर उभियो ऊ उभिरह्यो मसामो नग्न शरीर लिएर उभियो ऊ उभिरह्यो मसामो आफ्नो छाला दिएँ र ढाके मैले मेरो देशको इज्जत तर शहीदबाट थामे मैले मेरो देशको इज्जत कलेटी परेको ओठ उसको पानी पानी भन्दै थियो कलेटी परेको ओठ उसको पानी पानी भन्दै थियो रगत पिलाएँ र राखेँ मैले मेरो देशको इज्जत तर शहीदबाट थामे मैले मेरो देशको इज्जत वर्षौँदेखि नगाएकाहरू अचेत थिए सायद वर्षौँदेखि नगाएकाहरू अचेत थिए सायद शरीरको मासु दिएँ र साँचे मैले मेरो देशको इज्जत तर शहीदबाट थामे मैले मेरो देशको इज्जत याया बर्जै बौतारिनीहरू थाहा छैन के खोज्दै हिँड्छन् अन्तिम शेर्ष यो याया बर्जै बौतारिनीहरू थाहा छैन के खोज्दै हिँड्छन् यसरी सडक सडकमा दाजे मैले मेरो देशको इज्जत तर शहीदबाट थामे मैले मेरो देशको इज्जत माग्न त सबैसँग मागे मैले मेरो देशको इज्जत तर शहीदबाट थामे मैले मेरो देशको इज्जत
बुलबुल एउटा इरानी चरा उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति बुलबुल
कुरा प्रश्न विचार उज्यालो 90 नेटवर्क
बुलबुल एउटा ईरानी चरा उज्यालो 90 नेटवर्क को रात्रि प्रस्तुति बुलबुल
मधुले झैं वायुपंखी घोडा चढाएर एक दिन मधुले झैं वायुपंखी घोडा चढाएर एक दिन मलाई लैजाने छ मालती बनाएर एक दिन चुरा पोते गुन्यो चोली सँगै जन्ती लिएर आउँछ चुरा पोते गुन्यो चोली सँगै जन्ती लिएर आउँछ खाली सिउँदो आफ्नै हातले भराएर एक दिन मलाई लैजाने छ मालती बनाएर एक दिन पक्का ल्याउने छ रातो घुम्टो मेरो लाज छोपिदिन पक्का ल्याउनेछ रातो घुम्टो मेरो लाज छोपिदिन हेर्नु म अन्मिने छु नौमती बजाएर एक दिन मलाई लैजानेछ मालती बनाएर एक दिन तिम्रो दुःख नै मेरो दुःख मेरो खुसी नै तिम्रो खुसी तिम्रो दुःख नै मेरो दुःख मेरो खुसी नै तिम्रो खुसी भन्नेछ उसले मेरो हात समाएर एक दिन मलाई लैजानेछ मालती बनाएर एक दिन बाँचेसँगै मरेसँगै जनम जनमसँगै हामी बाँचेसँगै मरेसँगै जनम जनमसँगै हामी त्यो पनि भन्नेछ उसले दिलभित्र बसाएर एक दिन मधुले झैं वायुपंखी घोडा चढाएर एक दिन मलाई लैजानेछ मालती बनाएर एक दिन फुच्ची जमुनाको गजल मैले वाचन गरे आजको शनिबारको बुलबुलमा हामी फुच्ची जमुनासँग छौं र उहाँको गजल मधु कैटकको कथा हामीले मधुमालतीको कथा साना साना हुँदाखेरि सबैले सुनेका छौँ र अहिलेका साना साना बालबालिकाले पनि सुनिरहेका हुन्छन् त्यही कथालाई आधार बनाएर उहाँले आफू दुलै हुँदाको क्षणलाई कल्पना गर्दै लेख्नुभएको गजल सुन्दर लाग्यो जमुनाजी मलाई तपाईँलाई साधुवाद राम्रो गजल लेख्नुभएकोमा कति पुगेर तपाईँको गजल अघि मैले सोध्न त सोधेँ तर त्यति याद गरिनँ
एक्ज्याक्ट यति नै पुग्यो भन्ने त ऊ चाहिँ छैन
छैन है
नाइ 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 लेख्ने सुनाउने कतै मौका पाइहाले प्रकाशित गरिहाल्ने पत्र पत्रिकामा छापिहाल्ने त्यस्तै मात्र
पत्र पत्रिकाहरूमा पनि छापिन्छन् मैले कुनै पत्रिकामा कि कता देखेँ जस्तो लाग्छ तपाईँको फोटो समेत राखेको पुच्ची जमुना लेखेको कविता कि गजल पढे जस्तो लाग्छ कि फेसबुकमै देखेँ
खै कता देखेँ फेसबुकमा पनि देख्नु भयो होला
सवाल जवाफको संग्रह निकालेपछि अरू संग्रह निकाल्छु भन्ने सोच गर्नुभएको छ
अब एउटा गजल चाहिँ संग्रह चाहिँ निकालौँ कि भन्ने मनमा चाहिँ सोच आइरहेको छ तर अलिकति राम्रो प्रकाशक नभेटिकन ननिकालौँ कि भन्ने पनि सोच आइरहेको छ
सन्तुष्टि केमा हुन्छ गजल लेख्दा कि कविता लेख्दा
दुइटैमा सन्तुष्टि उत्तिकै
उत्तिकै हुन्छ
एकदम
कुन कुरा बढी फुर्छन् त गजल कि कविता
गजल पनि फुर्छन् कविता पनि फुर्छन् तर कवितामा चाहिँ हात बसिसकेको छैन त्यही भएर लेख्न अलिक गाह्रै लाग्छ मिलाउनु पर्छ कसैलाई देखाउनु पर्छ भयो कि भएन भनेर
कुन समयमा फुर्छन् नि बढी
जब म प्राय जसो त एक्लै नै हुन्छु बेलुका चाहिँ कुनै दिन मन दुखेको हुन्छ एक्लो फिल भएको हुन्छ घरबाट टाढा छु बुवामा उहाँ हुनुहुन्छ म एक्लै बसेछु भन्ने कहिलेकाहीँ विरक्त लाग्छ
होइन
उहाँ पनि म एक्लै थिएँ म उहाँ पनि रुममा नै बसेँ एक्लै बसेँ त्यतिखेर पनि लेखेँ लेख्न त यहाँ आएर पनि लेखेँ लेख्न त
घरमा के अरू
मलाई राम्रो लाग्यो भने म आमालाई फोन गर्छु अनि आमालाई सुनाउँछु
फोन गरेर कविता गजल सुनाउन थाल्नु
एकदम मेरो प्रोग्राम मैले कहीँ वाचन गर्छु भनेर थाहा पाउनु भयो भने आमाले कान थापेर बसिरहनुहुन्छ कहीँ गजल प्रोग्राम आयो भने यहाँ फोन गरेको भए हुन्थ्यो नि यहाँ प्रोग्राम आएछ भनेर मलाई फोन गरेर खबर गरिहाल्नुहुन्छ
अनि तपाईँले स्कुलमा अघि तपाईँले कुरा गर्नुभयो स्कुलमा गाउनुभयो पहिला आफैले लेखेर पहिला पहिला दिदीको नकल गर्नुहुन्थ्यो पछि आफैले लेखेर गाउन थाल्नु भएपछि तपाईँलाई प्रस्फुटन भएर तपाईँ क्रमशः लेख्दै जान थाल्नुभयो त्यसपछि चिन्दै चिन्दै आउनुभयो पल्ला घर स्कुल टिचरहरू त्यहाँभन्दा अलिक पर फैलिँदै गयो
स्कुलमा प्रायः जसो वक्तित्व कला प्रतियोगितामा एकदम भाग लिने मान्छे स्कुलमा चाहिँ मैले भाग लिन्छु भनेपछि प्रायः जसो साथीहरूले भागै नलिने डराएर यो फर्स्ट भइहाल्छ हामी किन फोकटमा लिनु भन्ने पनि धेरै भयो. अनि मैले मेरो नामै नचढाइकन लास्टमा गएर सबैको पालो सकिसकेपछि मैले भाग लिने क्रम पनि रह्यो. त्यसरी चाहिँ म लगभग क्षेत्रीय स्तरसम्म वक्तला प्रतियोगितामा पुगेँ. राष्ट्रिय स्तरको चाहिँ खै के कारणले भएन. स्कुल लेभलमै छँदाखेरि पनि
त्यहाँदेखि चिन्न थाल्नुभयो.
मैले पनि चिन्न थालेँ, मलाई पनि चिन्न थाल्नुभयो.
अनि खुसी लाग्दै आयो
एकदम.
तपाईँलाई मेमोरीमा आउँछ कहिलेकाहीँ कसैले कस्तो राम्रो भनेर तारिफ गरेको, अलि अग्रजले अनि तारिफ गरेपछि तपाईँलाई झन् हौसला बढेको, झन् धेरै लेखेको, त्यस्तो खालको सम्झनाहरू छन्?
एकदम छ. म चाहिँ यो गजल क्षेत्रमा भन्दामा पनि वक्तकला प्रतियोगितामै म हेटौँडा गएको थिएँ. क्षेत्रीय स्तरको वक्तकला प्रतियोगितामा चितवनबाट छनौट भएर त्यहाँ चाहिँ अनिरुद्ध धमला भन्ने सर हुनुहुन्थ्यो. उहाँले चाहिँ म सानै थिएँ, त्यहाँ एकदम ठुलो ठुलो हुनुहुन्थ्यो प्रतियोगीहरू, म त्यहाँ भोलिको सबैभन्दा सानो म नै थिएँ. ओहो, यस्तो मान्छे नि किन आउला, वरिपरि मान्छेले धेरै भने त्यहाँ सहभागी साथीहरूले
सानी
देखेर यसले चाहिँ के बोल्ली जस्तो चाहिँ फिल भयो होला उहाँहरूलाई. जब म अगाडि गएर मञ्चमा बोलेँ नि त्यसपछि अहो चितवनको मान्छे चाहिँ धेरै तगडा रहेछन् भनेर चाहिँ त्यहाँ धेरै सुनियो. हामी चितवनबाट दुईजना गएको थियौँ, फर्स्ट र सेकेन्ड नै भएर आयो. अर्को सुरज गुरुङ समथिङ, ठ्याक्कै नाम याद भएन मलाई, उहाँ चाहिँ बालकुमारीबाट जानुभएको थियो.
तपाईँहरू दुईजनाले अनि फर्स्ट सेकेन्ड गरेर आउनुभयो.
हामी यहाँबाट फर्स्ट सेकेन्ड नै गएको थियौँ.
तपाईँको चर्चा हेटौँडासम्म हुन थाल्यो त्यसपछि, त्यो तपाईँलाई मेमोरेबल रह्यो
एकदम.
अनि झन् जोस र हौसला बढ्यो, झन् बढी लेख्न थाल्नुभयो.
हजुर.
अनि अग्रजहरूको पनि अध्ययन गर्नुहुन्छ कि आफू लेख्नु मात्रै हुन्छ आफ्नो समकक्षीहरूसँग?
म त धेरै जसो अग्रजहरूको पढ्छु, पढ्न रुचाउँछु. अझ विशेष गरी त जो मसँग कन्ट्याक्टमा हुन्छ, म जो अहिले सजिलो कन्ट्याक्ट हुन भनेको त फेसबुक ट्विटर तिनीहरू नै हो. प्रायः जसो म अलिकति लेखेको अलिक जान्ने मान्छेहरूसँग लिङ्क बढाउन कोसिस गरिरहेको हुन्छु. उहाँहरूले चाहिँ किताब निकाल्नु भएको हुन्छ, उहाँहरूको चाहिँ पहिला म पढ्छु. प्राथमिकता जो मसँग कन्ट्याक्टमा छ उहाँलाई चाहिँ प्राथमिकता दिन्छु, मसँग कन्ट्याक्टमा नहुनेहरूलाई सेकेन्ड प्रायोरिटीमा राखेर.
पढ्नलाई तयार गर्नुभएको हो गजल कि कविता?
म चाहिँ यतिखेर कविता पढ्छु.
सुनाउनुहोस् त.
यो चाहिँ यतिखेर बुलबुल सुनेर बसिरहनु भएका सम्पूर्ण साहित्यिक मनहरू र विशेष गरी त समस्त आमाहरूप्रति समर्पित छ यो गजल. गर्न चाहन्छु.
मम्मीले पनि सुन्दै हुनुहुन्छ होला नि तपाईँको है?
हजुर एकदम. त्यही कविताको शीर्षक छ त्यति बेला म 15 दिन कि हुँदिउँ. अरू कविताले नै बोल्छ. वर्षायामको खडेरीले धाजा फाटेका खेतहरू चाहिँ टपट्ट फुटेका मेरी आमाका कुर्कुच्चाहरू अनि तप्प तप्प चुहिएका रगतका थोपाहरू कठै ठेस लाग्दा कति अमिलो हुँदो मन. मध्याहको चर्को घाम तातो तातो ज्वानको रस पिउने आशामा पटुकीले ढाकेको भोको पेट सकी नसकी असिन पसिन हुँदै मेरी आमाले पिठुमा बोकेको बढे मनको घाँसको भारी या त दुःखको भारी. गरिबीको रापले दन्दनी बलेको थियो मेरी आमाको मन, तर दिनहुँ जसो पुत्ताउँथे चिसा खैरका दाउराहरू आमाले नठोसेर हो या त आमालाई नटेरेर हो लामो श्वासले फू फू गर्दा आधा श्वास निक्रिए चाहिँ हुँदो अनि हुँदो हो काखे नानी नहुर्किँदै भगवानको प्यारो हुन्छु कि झैँ. कहिलेकाहीँ त हुन पाए पनि हुँदो हो झैँ लाग्दो हो. चिल्लो चाप्लो माछा मासु गन्धसम्म पनि परेन रे मेरी आमाको नाकमा अनि आँत कहाँबाट भरिन्थ्यो मेथी झुवाई पारेको तेल. न तालुले महसुस गर्यो न त मेरा अन्य अङ्गहरूले नै. उसैमाथि एकछिन चुस्न नपाउँदै आमाको छाती रित्तिन्थ्यो मलाई नअगाए चाहिँ हुँदो. त्यसपछि म रुदिउ उताको भोको पेट यताको रुवाई कठै कति झिझ्याट लाग्दो. हरेक दिन जसो उही थालमा भात पस्कन्थिन्, थालको बिटमा नुन राख्थिन्, आँखाबाट तप्प तप्प आँसुका ढिका खसाल्थिन् अनि त्यही आँसुले भात मुसेर बिटको नुन चाट्दै भोक मेटाउँथिन् मेरी आमा. अज्ञा पारी सुतेकी म टुलु टुलु हेर्थेँ, घरि देखे चाहिँ गरी हेर्थेँ, घरि नदेखे चाहिँ गरी हेर्थेँ, बस हेरिरहन्थेँ केही बोल्दिन थिएँ. अनि म बोल्नु कसरी मेरी आमाको आलो सुत्केरी घाउ चहर्याउँदा म केवल 15 दिन कि हुँदिउँ, बस 15 दिन कि मात्र.
यो कविताले सबैलाई सायद भावुक बनायो, किनभने सबै जमुनाहरूले आफ्ना आमा सम्झे होइन, जमुना मात्रै होइन सबै जमुनहरूले पनि आफ्ना आमा सम्झे र छर्लङ्ग 15 दिन कि हुँदाखेरि आफ्नो सुत्केरी आमाको अनुहार चाहिँ याद आउने गरी तपाईँले कविता लेख्नुभयो. साधुवाद छ तपाईँलाई, धेरै राम्रो कविता, खुसी लाग्यो मलाई. र कविता गजलमा उत्तिकै दमदार कलम चलाउन सक्ने फुच्ची जमुनाको सँगको कुराकानी सँगसँगै आजको शनिबारको अन्तिम बुलबुल हामी भनिरहेका छौँ र एकल कविता वाचनको उद्घोष पनि यो सँगसँगै गरिरहेका छौँ. उहाँको कविताले एकल कविता वाचनलाई उद्घोष गरेको मैले महसुस गरेँ. तपाईँले नै लेख्नुभएको आमा सम्बन्धी नै एउटा गजल मैले भेटेँ हातमा, यसलाई वाचन गर्न चाहेँ मैले. जमुनाजीको कविता गजल. आफ्नो कोखबाट जन्माएर हुर्काएर बढाएर, आफ्नो कोखबाट जन्माएर हुर्काएर बढाएर, धन्य गर्यौ आमा तिमीले मलाई छोरी बनाएर, छोरी पढाउँदा गैरी खेत गुम्यो भनी पीर गर्छौ, छोरी पढाउँदा गहिरी खेत गुम्यो भनी पीर गर्छौ, फिर्ता गर्छु आमा जागिर खाएर पैसा कमाएर, धन्य गर्यौ आमा तिमीले मलाई छोरी बनाएर। के खाम के लाम यही एउटा चिन्ता छ हामीलाई, के खाम के लाम यही एउटा चिन्ता छ हामीलाई, कर्म गर्नै पर्छ पार लाइन न आमा घन्टी बजाएर, धन्य गर्यौ आमा तिमीले मलाई छोरी बनाएर। मैले एउटा शेर छोडेँ, धनी बन्न भनी त छाड मछाड गर्छन् मान्छेहरू, धनी बन्न भनी त छाड मछाड गर्छन् मान्छेहरू, किन धनी बन्नु नखाएर नलाएर बचाएर, आफ्नो कोखबाट जन्माएर हुर्काएर बढाएर, धन्य गर्यौ आमा तिमीले मलाई छोरी बनाएर। त्यो शेर चाहिँ मैले किन छोडेको थिएँ भने समय छोट्याउनको लागि, किनभने यसले धेरै समय नखाओस् र तपाईँको अरूभन्दा अरू रचना पनि हामी सुन्न पाउँ भन्नको लागि। निकै राम्रा कविता र गजलका साथ फुची जमुनासँग छौँ हामी आजको बुलबुलमा। जमुनाले अर्को कोसेली पनि तयार गर्नुभएको छ, हामीसँग समय कम भएकोले धेरैभन्दा धेरै कोसेली सुनाउनु मन लाग्यो मलाई, कुन सुनाउनुहुन्छ?
म यतिखेर चाहिँ गजल वाचन गर्छु। कसैको बाध्यता हुनसक्छ, कसैको मजबुरी हुनसक्छ, कसैको बाध्यता हुनसक्छ, कसैको मजबुरी हुनसक्छ, नारीको इज्जतसँग खेल्नु मर्दको बहादुरी हुनसक्छ, निर्दोषलाई हत्कडी लगाइन्छ र सत्य ओकल्न भनिन्छ, निर्दोषलाई हत्कडी लगाइन्छ र सत्य ओकल्न भनिन्छ, अपराधी खुले आम हिँड्छन् उनैको चुरी फुरी हुनसक्छ, नारीको इज्जतसँग खेल्नु मर्दको बहादुरी हुनसक्छ, बाटै बाट सद्बिउ छरेर धर्म कमाइँदैन मेरी आमा, बाटै बाट सद्बिउ छरेर धर्म कमाइँदैन मेरी आमा, छरेका अन्न जोगाई हेर्नु माना पाती र मुरी हुनसक्छ, नारीको इज्जतसँग खेल्नु मर्दको बहादुरी हुनसक्छ, सबैको शैली आ आफ्नै हुन्छ जो जसरी जिउन चाहन्छ यहाँ, सबैको शैली आ आफ्नै हुन्छ जो जसरी जिउन चाहन्छ यहाँ, कसैको महल त कसैको जुन चुहिने धुरी हुनसक्छ, नारीको इज्जतसँग खेल्नु मर्दको बहादुरी हुनसक्छ, मन सुम्पिँदा विचार गर्नु आमा भन्नुहुन्थ्यो टुक्रिन सक्छ, अन्तिम सेर हो यो, मन सुम्पिँदा विचार गर्नु आमा भन्नुहुन्थ्यो टुक्रिन सक्छ, किनकि रेट्न हतियार होइन तीखो वचन छुरी हुनसक्छ, नारीको इज्जतसँग खेल्नु मर्दको बहादुरी हुनसक्छ, कसैको बाध्यता हुनसक्छ, कसैको मजबुरी हुनसक्छ, नारीको इज्जतसँग खेल्नु मर्दको बहादुरी हुनसक्छ।
पुरुषलाई खुब गाली गर्नुहुन्छ कि क्या हो रचनामा?
गर्नु नै पर्यो नि,
भक्तित्व कलामा भाग लिन्छु भन्नुहुन्छ, फर्स्ट भएर आएँ भन्नुहुन्छ, सोध्न नि डर लाग्यो मलाई त। अब
त्यस्तो डराउनु पर्दैन,
तपाईँले गजल कविताहरूलाई सिकाउनु भयो कि सिकाउनु भएको छैन?
मैले सिकाएँ, किन नसिकाउनु, स्कुल पढ्ने कलेज पढ्ने साथी ठ्याक्कै यति भनेर त गणना छैन, तर साथीहरूले चाहिँ सिक्न चाहने साथीहरूलाई एक एक सेर दुई दुई सेर कहिले क्लासमै छँदा कहिले क्लास अफ भएको बेलामा चाहिँ म साथीहरूलाई सिकाइरहन्छु।
अनि उहाँहरूले सिकेको साथीहरू चाहिँ अहिले इस्टाब्लिस हुँदै आएको थाहा पाउनु भएको छ?
अलिअलि लेख्दै हुनुहुन्छ, अगाडि बढ्दै हुनुहुन्छ, तर यसरी मिडियामा चाहिँ छाइसक्नु भएको चाहिँ छैन।
तपाईँको मैले कुराकानीको क्रमलाई अब यो चरणमा घटाउँदै फेरि सामग्री नै वाचन गर्न चाहेँ। एक हुल डाङ्ग्रेहरू शीर्षकको कविता छ, वाचन गरौँ।
हजुर, एकदम।
केही बेर अघि मात्रै पल्लो गाउँबाट बम पड्किएको आवाज आयो, पहरसम्मको जमिन हल्लायो, त्यही आवाजले जमिनसँगै कैयौँ मनहरू काँपिरहेका थिए, सहरबाटै धुवाँको मुस्रो देखियो, सायद हुहार हुहार सल्किरहेका थिए कैयौँ घरहरू र घरसँगै सल्किरहेका थिए कैयौँ जीवित सपनाहरू पनि, तिनै सपनाहरू जलेको गन्ध हुनुपर्छ सायद, निकै नमिठो गरी आइरहेको थियो र अत्तालिँदै उडिरहेका थिए एक हुल चराहरू सीमापारीको जङ्गलतिर, केही पलतिर कलिला नानी बाबुहरू खेलौना झैँ गरी बम खेलाइरहेछन् र बढाइरहेछन् आफ्नै जीवनसँग चुनौती या घटाइरहेछन् आफ्नै आयो, वर्षौं वर्षदेखि शोकमग्न छन् बेपत्ता छोरीका आमाहरू, श्रृङ्गार उजाडिएका श्रीमतीहरू र युद्धले टुहरा बनाइएका सन्तानहरू, चहराइरहेको त्यही घाउमा फेरि नुन छर्न आइपुगेका छन् एक हुल डाङ्ग्रेहरू, सपनामाथि सपना थुपारेर कलम समाउने हातले बन्दुक समाएका कैयौं छोराछोरीहरूको रातो रगतले मुछिएको माटो, न पुछियो आजसम्म न त त्यहाँ अन्न फल्यो, रङ फेरेर कोइली बन्न खोजेका एक हुल डाङ्ग्रेहरू पीडाले आहत हुँदै आँसुले नुहाएको गाउँमा फेरि फर्किएका छन्, तर कहिल्यै फर्किएनन् ती चराहरू। जमुनाजी, यो कविताले द्वन्द्वलाई बोले जस्तो लाग्यो हो?
हजुर।
कविताले के बोल्छ भन्ने कुरो कहिलेकाहीँ पाठकले आफै पनि अनुमान लाउनुपर्छ, कहिलेकाहीँ कविले भनिदियो भने, कवि कवयित्रीले भनिदियो भने हामीलाई रमाइलो पनि लाग्छ।
त्यस्तो म भर्खर भर्खर लेख्दैछु, त्यसो भएर पाठकहरू आफैले थाहा पाउनुहुन्छ कविताले के बोल्न खोजेको छ भनेर।
सिद्ध हस्त भइसकेकाहरूको चाहिँ कविता
एकदम
नबताइ बुझिँदैन, क्लिष्ट हुन्छ,
एकदम गाह्रो बुझ्न।
तपाईँलाई चाहिँ कवितामा आफ्नो सरलता छ भन्ने महसुस हुन्छ?
एकदम, म सिक्दैछु नि त।
अनि तपाईले कविताको संग्रहको चाहिँ सोच बनाउनु भएको छैन?
कविता संग्रहको चाहिँ छैन किनकि म कवितामा निखारिसकेकै छैन।
तपाईको गजलको तारिफ गरे जस्तै कविताको तारिफ चाहिँ पाउनु भएको छ कि छैन?
पाउनु त भएको छ।
अनि किन त्यस्तो लाग्यो तपाईलाई म कमजोर छु जस्तो?
मैले संग्रह निकाल्नु मात्रै ठुलो होइन नि त, संग्रह निकालेर मात्रै हुने पनि केही होइन, आफूमा क्षमता हुनु पर्यो र न गर्ने हो। अब म त्यतिसम्म योग्य भइसकेछु भने चाहिँ मलाई फिल
चाहिँ तपाईँले धेरैलाई चिनिसकेपछि त सङ्गत पनि धेरैको भयो होला।
हजुर,
कहाँका मान्छेहरू कस्ता गजल लेख्नेहरू चाहिँ राम्रा राम्रा लेख्छन् जस्तो लाग्छ तपाईँलाई?
गजल कसैका पनि कम छैनन्, सबै 101 छन्। अब भन्न त चितौँलाई राजधानी नै भनिन्छ गजलको, म राजधानी नै जन्मेको छु। अब राजधानीमा जन्मेको मान्छेले अरूको त म सुन्नै सक्दिनँ। त्यही
वक्तृत्व कला सुरु भयो है?
होइन
होइन,
त्यही पनि अहिले पछिल्लो समयमा यो अछाम सुर्खेतदेखि लिएर यता पूर्वतिर पनि धेरै ठाउँमा चाहिँ धेरै ठाउँबाट
तपाईँको सम्पर्क सबै क्षेत्रमा कोही न कोहीसँग भइरहन्छ।
एकदम भइरहन्छ। अहिले सजिलो भनेको त फेसबुक नै छ, फेसबुकमा प्राय रचनाहरू पढ्न पाइरहन्छ। अब कसले कस्तो लेख्नुहुन्छ, को कताको हुनुहुन्छ भन्ने सजिलो पनि छ अहिले चाहिँ।
राजधानीको मञ्चहरूमा चाहिँ सुनाउनु पाउनु भएको छ कि छैन?
राजधानीको मञ्चमा भर्खरै आएको छु, हेरौँ अब राजधानीको मञ्चले मलाई ठाउँ दिन्छ कि दिँदैन।
खोज्दै हुनुहुन्छ?
खोज्दैछु।
अब फेरि तयार गर्नुभएको के छ गजल?
एउटा गजल सुनाउँछु। अचलका युवा युवतीहरू ले लेख्ने भनेको प्राय जसो प्रेममा समर्पित रहेर गजल धेरै लेख्छन्, म पनि त्यतिसम्म उमेर ढल्किसकेको जस्तो त लागेको छैन। त्यसो भएर
त्यही त अचेलका युवा युवती भन्दा ढल्केको हो कि यसरी पनि भन्नुभयो, फेरि आफैलाई फुच्ची भन्नुहुन्छ।
त्यही त म मेरो उमेर
प्रेम सम्बन्धी गजल पनि अलिक धेरै लेख्नुहुन्छ, अलि अनुभव पनि चाहिन्छ है लेख्नलाई?
होइन, अनुभव मात्रै होइन, देखेर पनि लेखिन्छ।
देखेर लेखिन्छ
एकदम,
मन पनि देखिन्छ कसैको,
व्यवहार त देखिन्छ नि त,
भोग्नु पर्यो नि।
भोगेको मात्रै होइन, देखेर पनि अरूले गरेको देखिन्छ नि त।
अलिकति पनि भोग्नु भएको छैन?
भोग्ने क्रममा छु, हेरौँ भोग्न पाइन्छ कि पाइँदैन।
ल त त्यसपछि सुनाउ, नभोगिकन लेखेको कस्तो छ?
दिलभित्र धडकनभित्र जहाँ बसाऊ मलाई, दिलभित्र धडकनभित्र जहाँ बसाऊ मलाई, तर सिन्दुर नगसेरै आफ्नी बनाऊ मलाई, एउटा अपेक्षा मात्रै हो। व्यर्थै झन्झट किन गर्छौ जन्ती टिएर आउने, व्यर्थै झन्झट किन गर्छौ जन्ती लिएर आउने, टाढा दुनियाँ भन्दा धेरै टाढा भगाऊ मलाई, तर सिन्दुर नगसेरै आफ्नी बनाऊ मलाई, फल्नी भागी भन्लान् चर्चा चल्ला खोजी होला मेरो, फल्नी भागी भन्लान् चर्चा चल्ला खोजी होला मेरो, त्यसैले लैजाऊ कसैले नदेख्ने ठाउँ मलाई, तर सिन्दुर नगसेरै आफ्नी बनाऊ मलाई, माया गरौला दिलको राजा भनौला तिमीलाई, माया गरौला दिलको राजा भनौला तिमीलाई, तिमीले पनि दिलभित्र कि रानी गराऊ मलाई, तर सिन्दुर नगसेरै आफ्नी बनाऊ मलाई। अन्तिम शेर वाचन गर्छु म, भाग्यको लेखा हो एक अर्काको नहुन नि सक्छौ, भाग्यको लेखा हो एक अर्काको नहुन नि सक्छौ, तिम्री नभए पनि फुच्चो भनी बोलाऊ मलाई, तर सिन्दुर नगसेरै आफ्नी बनाऊ मलाई, दिलभित्र धडकनभित्र जहाँ बसाऊ मलाई, तर सिन्दुर नगसेरै आफ्नी बनाऊ मलाई।
कति राम्रो, कति त्याग प्रेममा है, आफ्नी नभए पनि फेरि फुच्चु भनेर बोलाउनु पनि परेका छ, हुन्छ कि हुँदैन स्योर पनि छैन, दुविधा नै छ, यो सायद सन्देश पनि हो कसैको लागि
एकदम।
ल, सुन्नुभयो उहाँले भन्ने हामी आशा गरौँ र फेरि पनि साधुवाद दिउँ तपाईँहरू दुवैजनालाई। तपाईँलाई बुलबुल सुनेर कसैले सम्पर्क गर्न खोज्यो भने कुन ठेगानामा सम्पर्क गर्नुपर्छ?
फुच्ची जमुना फेसबुक नै छ, ट्विटरमा पनि फुच्ची जमुना नै छ। मेल गर्न चाहनुभयो भने phuccyachai fucci.jamuna@hotmail.com पनि मलाई सम्पर्क गर्न सक्नुहुन्छ।
फुच्ची नै स्थापित हुन आँट्नु भयो सबै होइन?
त्यही भनौँ अब।
हस्, तपाईँको कविता सङ्ग्रहहरू आउन्, गजल सङ्ग्रहहरू पनि आउन्, सवाल जवाफका अरू सङ्ग्रहहरू आउन्, फल्दै फुल्दै जाउन् र तपाईँले मनले चिताएको पुरा होस् भन्ने कामना गर्दै आजको शनिबारको अन्तिम श्रृङ्खला बुलबुलबाट हामी छुटिने तर्खरमा छौँ। धन्यवाद जमुनाजी।
तपाईँलाई पनि धन्यवाद।
हवस् त, फुच्ची जमुनासँगको यो कुराकानी, उहाँको गजल र कविताको वाचन प्रस्तुति सबै थरी तपाईँलाई मन पर्यो होला भन्ने अनुमान गरेँ मैले। र आज शनिबारको बुलबुल अब अन्तिम श्रृङ्खला हामी पुरा गर्दैछौँ। अर्को शनिबारदेखि यसै समयमा अर्थात् शनिबार राति 9:15 बजेदेखि 10 बजेसम्म तपाईँ उज्यालो 90 नेटवर्कबाट एकल कविता वाचन सुन्न सक्नुहुन्छ। सुन्न नछुटाउनु होला। बुलबुलको प्रस्तुति हरेक बुधबार राति 9:15 बजेदेखि 10 बजेसम्म रहनेछ। हामीलाई सम्पर्क गर्नको लागि कार्यक्रम बुलबुल पोस्ट बक्स नम्बर 6469 काठमाडौँ नेपाल, इमेल ठेगाना bulbul@unn.com.np। अर्को दिन बुधबारसम्मका लागि उत्पादन सहयोगी मनोज विष्ट र म प्रस्तोता अच्युत घिमिरे बिदा हुँदैछौ। जाँदा जाँदै फुच्ची जमुनाको गजल वाचन गर्दै शुभरात्रि भन्छौ। पहिले अथाह प्यार गरेको भान गरायो पिरतीले, पहिले अथाह प्यार गरेको भान गरायो पिरतीले, त्यसपछि अपराधी जाना जान गरायो पिरतीले, आफ्नै प्रेमीको दिल चोरिएको अभियोग लगाएर, आफ्नै प्रेमीको दिल चोरिएको अभियोग लगाएर, रिट पर्नु अगावै जेल चलान गरायो पिरतीले, त्यसपछि अपराधी जाना जान गरायो पिरतीले, भन्न चाहिन किनकि इज्जतको सवाल थियो मेरो, भन्न चाहिन किनकि इज्जतको सवाल थियो मेरो, साला एक कान दुई कान मैदान गरायो पिरतीले, त्यसपछि अपराधी जाना जान गरायो पिरतीले, जिल्लाबाट पुनरावेदन हुँदै सर्वोच्च पुर्याइयो, बाफ्रे जिल्लाबाट पुनरावेदन हुँदै सर्वोच्च पुर्याइयो, तारिक ताउँदा धाउँदै हैरान गरायो पिरतीले, त्यसपछि अपराधी जाना जान गरायो पिरतीले, अन्त्यमा घोषणा गरियो तीन वर्षे जेल सजाए, अन्त्यमा घोषणा गरियो तीन वर्षे जेल सजाए, अन्त्यमा घोषणा गरियो तीन वर्षे जेल सजाए, हरे भगवान यो कस्तो विधान गरायो पिरतीले, पहिले अथाह प्यार गरेको भान गरायो पिरतीले, त्यसपछि अपराधी जाना जान गरायो पिरतीले।
बुलबुल एउटा इरानी चरा, उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति। बुलबुल